यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। कृषि अनुदान सिधै कृषकसम्म पुर्याउने नीति लिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रूपमा प्रस्ताव गरिएको अर्थमन्त्री डाक्टर प्रकाश शरण महतद्वारा राष्ट्रिय सभा बैठकमा जानकारी। गर्मी बढ़ेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन सबै अस्पतालहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। चालू आर्थिक वर्षको 10 महिनामा विप्रेषण आप्रवाह 23.4% वृद्धि, मूल्य वृद्धिले वांछित सीमा नाग्यो। र अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचक्र्याई गरेको अभियोग, आगामी मंगलबार अदालतमा उपस्थित हुन आदेश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा उहाँले विगतमा अनुदानको सही उपयोग हुन नसकेकाले सरकारले सिधै किसानसम्म अनुदान पुर्याउने नीति लिएको बताउनुभयो। विगतमा अरबौं अरबका अनुदानका कार्यक्रम बने तर तिनीहरूको सही सदुपयोग हुन सकेन, एक प्रकारले बालुवामा पानी हाले जस्तो भयो। विगतका अनुभवबाट शिक्षा लिएर सरकारले यसपटक सिधै किसानको हातमा पुग्ने गरी अनुदान दिने नीति लिएको छ, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो। प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्किएका जनशक्ति, पूँजी र सीपलाई एकीकृत रूपमा परिचालन गर्ने नीति र योजना पनि सरकारले बनाएको उल्लेख गर्नुभयो। आफूले यसपटक विगतभन्दा फरक ढंगले काम गरिरहेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले विगतभन्दा फरक तत्परताका साथ काममा लागेको पनि बताउनुभयो। सरकार भ्रष्टाचार विरूद्ध कठोर रूपमा प्रस्तुत भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नक्कली भूटानी शरणार्थी प्रकरण एउटा उदाहरण मात्रै हो, यस्ता थुप्रै व्यथिति छन्, तिनीहरू पनि नियन्त्रण सरकारले गर्ने उल्लेख गर्नुभयो। उत्पादन र रोजगारी नै अहिलेको मुख्य आवश्यकता भएको जनाउँदै प्रधानमन्त्रीले यसबाट मात्रै समाजवादको आधार निर्माण गर्न सकिने पनि उल्लेख गर्नुभयो। यसपटकको नीति तथा कार्यक्रममा उत्पादन, रोजगारी र कृषिलाई सबैभन्दा उच्च महत्व दिएको पनि प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो। उहाँले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पूँजी, प्रविधि र ज्ञानलाई मुलुकको समृद्धिमा लगाउनका निम्ति कानूनी, संस्थागत, संरचनागत र प्रक्रियागत सहजीकरण गरिने पनि बताउनुभयो। लगानी मैत्री वातावरणको निर्माण, राज्यको तर्फबाट उत्पादन एवं रोजगारीमा प्रोत्साहन र जोखिमका समयमा सरकारको अभिभावकीय भूमिका महत्वपूर्ण रहने भएकाले यी समस्या सम्बोधनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको पनि प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वको दर वैज्ञानिक रूपमा प्रस्ताव गरिएको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा आर्थिक वर्ष 2080-81 को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर महतले विद्युतीय सवारी साधनमा कर तथा दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर भ्याट लगाउँदा आम नागरिकलाई असर नगर्ने बताउनुभयो।
खर्चको प्रभावकारिता बढाउनु सबभन्दा चुनौतीपूर्ण हो अहिले। पुँजीगत खर्च प्रभावकारी बढाउनको लागि उदागत रूपमा मैले उल्लेख गरेका छु, राजस्वलाई हामीले गतिशील बनाउन सकेका छौँ, राजस्वको लक्ष्य हामीले प्राप्त गर्न सकेका छौँ, हामीले चाहिँ मौद्रिक नीति पनि टाइट गर्यौं, त्यसले पनि राजस्वमा चाहिँ दबाव पर्यो र अरू कारणले पनि अर्थतन्त्रमा शिथिलता आयो। यी सबै कारणले राजस्व जति हामीले भने जस्तो चाहिँ उठेन। अब हामी राजस्व बढाउँछौ, राजस्व वृद्धिको लागि कर प्रणालीमा हामीले छुटलाई चाहिँ अब घटाएका छौँ।
अर्थमन्त्री डाक्टर प्रकाश शरण महत प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2080-81 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल हिजो पनि जारी रहयो। छलफलमा दलीय आधारमा सांसदहरूले आर्थिक वर्ष 2080-81 राजस्व र व्ययको वार्षिक अनुमानमाथि आफ्ना धारणाहरू राख्नु भएको थियो। छलफलमा सत्तापक्षका सांसदहरूले देशको आर्थिक अवस्थामा सुधार गर्न देशको पूँजीगत खर्च बढ़ाउने र अनुत्पादक खर्च घटाउने प्रयत्न सहितको बजेट सकारात्मक रहेको बताउनुभयो। सांसदहरूले बजेट नागरिकले अपनत्व ग्रहण गर्ने, नेपाली उत्पादन र उत्पादकत्व बढ़ाउने र आयात न्यूनीकरण गर्नेतर्फ बजेटले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। प्रतिपक्ष दलका सांसदहरूले बजेट मुलुकको यथार्थ विवरणका आधारमा नभएको भन्दै सन्तुलित र विकास निर्माणमा विभेद नहुने गरी बजेटलाई सच्याउनुपर्ने बताउनुभयो। हिजोको बैठक प्रारम्भ भए लगत्तै नेकपा एमालेका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद योगेश कुमार भट्टराईलाई समय दिनुभएको थियो। सांसद भट्टराईले कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै सरकारको जवाफ माग्नु भएको थियो। जवाफमा उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले संविधान र कानून विपरीत हुने गतिविधि नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा इलाम घटनाका बारेमा जानकारी गराउँदै गृहमन्त्री श्रेष्ठले कानून विपरीतका गतिविधि नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सांसद भट्टराईले कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै सरकारको जवाफ माग्नु भएको थियो। गृहमन्त्री श्रेष्ठले शान्तिपूर्ण रूपमा आफ्नो विचार र दृष्टिकोण राख्ने सुविधा सबैलाई भए पनि अराजक गतिविधिलाई सरकारले छूट नदिने बताउनुभयो।
संविधान, लोकतन्त्र र संविधान र लोकतन्त्रले प्रत्याभूत गरेको शान्तिपूर्ण बाटो, शान्तिपूर्ण विधि अन्तर्गत हुनुपर्छ। त्यसको रक्षा गर्न सरकार वचनबद्ध छ, त्यो अधिकारको रक्षा गरिनेछ। तर आफूले ठिक ढंगले विषयवस्तुलाई पक्रन नसक्दा यही संहितामाथि आक्रमण गर्नेहरूलाई, संहितालाई कमजोर पार्नेहरूलाई पनि बल पुग्न नजाओस् भनेर ती साथीहरू पनि गम्भीर हुन म अनुरोध गर्न चाहन्छु। हर हालतमा हामीले यो संहिताको रक्षा गर्न सकेनै, संहिताका बारेमा भएका आफ्ना दृष्टिकोणहरू शान्तिपूर्ण ढंगले जनमत निर्माण गर्दै वैधानिक बाटोबाट लागू गर्न सक्ने स्थिति हुन सक्छ। त्यसमा ध्यान दिन म विशेष अनुरोध गर्न चाहन्छु। तर संविधान कानूनलाई आफ्नो हातमा लिने, संविधान विरोधी गतिविधि गर्ने, अराजक गतिविधि गर्ने, उद्दण्ड गतिविधि गर्ने, सार्वजनिक सम्पत्ति वा सार्वजनिक संस्थाहरूको सुरक्षामा चुनौती उत्पन्न गर्ने, व्यक्ति नेताहरू वा अरू व्यक्ति सांसद वा अरूको सुरक्षामा थ्रेड उत्पन्न गर्ने र ध्वंसात्मक ढंगले गतिविधि गरिने कुनै पनि क्रियाकलापलाई सरकारले छुट दिन सक्दैन।
उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठ यसअघि प्रतिनिधि सभाको बैठकको शून्य समयमा सांसदहरूले काठमाडौँमा यात्रु बसका लागि बस पार्क समस्या समाधान गर्न संघीय संसदमा ग्रेटर नेपालको नक्सा राख्नुपर्ने, सर्पदंशको उपचारको व्यवस्था गर्नुपर्ने, समयमा कृषि मल उपलब्ध गराउनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभई नयाँ ढंगले व्यवस्थापन गर्न खोजिएको बताउनु भएको छ। प्रधानमन्त्री प्रचण्डले हिजो निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा आयोगको क्षेत्र अधिकारमा संकुचन वा प्रतिकूल प्रभाव पर्न नदिने कुरामा सचेत रहेको बताउनु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले आयोगले प्रारम्भ गर्न खोजेको निर्वाचन व्यवस्थापन ऐन, मतदाता नावली संकलन र अन्तर्राष्ट्रिय सम्मेलनका कार्य अगाडि बढ़ाउन सरकारको सम्पूर्ण सहयोग रहने बताउनु भएको पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो। कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ र अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले जिल्ला निर्वाचन कार्यालयको विषयमा आयोगको धारणा अनुसार व्यवस्थापन गरिने बताउनु भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विश्व ब्याङ्क दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले हिजो शिष्टाचार भेट गर्नुभएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले विश्व ब्याङ्कसँगको नेपालको 6 दशक लामो सहकार्यको स्मरण गर्दै नेपालले विकास प्रक्रियामा भोग्नुपरेका जलवायुजन्य चुनौती र हरित विकासका सम्भावनाबारे छलफल गर्नुभयो। विश्व ब्याङ्कले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिकाप्रति धन्यवाद दिँदै उहाँले मुख्यत जलविद्युतको विकासका लागि वित्त व्यवस्थापनमा विश्व ब्याङ्कले खेलेको समन्वयकारी भूमिकाका लागि धन्यवाद व्यक्त गर्नुभयो। भेटमा ब्याङ्कका उपाध्यक्ष मार्टिनले नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो सहयोग गर्न विश्व ब्याङ्क सधैं तत्पर रहेको उल्लेख गर्दै सुधारका क्षेत्रमा हातीमालो गर्न विश्व ब्याङ्क अग्रसर हुने प्रतिबद्धता जनाउनुभयो। सो अवसरमा विश्व ब्याङ्कका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वाङजी चेन, उपक्षेत्रीय निर्देशक फारिस हदाद जर्वस लगायतका विश्व ब्याङ्क तथा अर्थ मन्त्रालयका अधिकारीको उपस्थिति थियो। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि बेलायतका राजदूत र स्विजरल्याण्डका राजदूतले हिजो छुट्टा छुट्टै शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँग बेलायतका राजदूत निकोला पोलिटले गर्नुभएको भेटमा नेपाल र बेलायतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो। सो अवसरमा राष्ट्रपति पौडेलले राजदूत पोलिटलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद दिनुभएको थियो। यस्तै राष्ट्रपति पौडेलसँग स्विजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरले हिजै गर्नुभएको भेटमा राष्ट्रपति पौडेलले स्विस सरकारले नेपालको विकास र नेपालप्रति देखाएको सद्भाव उदाहरणीय रहेको र दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ़ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको उहाँका परराष्ट्र विज्ञ डा सुरेश चन्द्र चालिसेले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताउनु भएको छ। नेपाल डेमोक्रेटिक लयर एसोसिएशन डीएलए नेपालको 11 राष्ट्रिय महाधिवेशनलाई हिजो चितवनमा सम्बोधन गर्नुहुँदै सभापति देउवाले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताउनुभयो। आफूलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उहाँले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको उल्लेख गर्नुभयो। पूर्व प्रधानमन्त्री देउवाले कानून व्यवसायी अझ बढ़ी सक्षम हुँदा प्रजातन्त्रको रक्षाका लागि सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले न्यायाधीश सिफारिश गर्ने क्रममा क्षमताको आधारमा गरिने बताउनुभयो। कांग्रेस महामन्त्री गगन थापाले विधिको शासन र सर्वोच्चताका लागि कांग्रेस ठिक ठाउँमा उभिनुपर्ने बताउनुभयो। पूर्वी चितवनको रत्नगरमा हिजो र आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताउनु भएको छ। मन्त्री शर्मा र नेपालका लागि चिनिया राजदूत छन सोङ बीच हिजो मन्त्रालयमा भएको भेटमा संचार मन्त्री शर्माले नेपाल र नेपाली जनताको हितमा अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोगको सधैं स्वागत गर्ने बताउनुभयो। मन्त्री शर्माले आफ्नै भू उपग्रहको विकास गर्ने 4G इन्टरनेट सेवा देशव्यापी रूपमा विस्तार गर्दै 5G सेवाको तयारी गर्ने, सूचना प्रविधि विश्वविद्यालय स्थापना गर्ने र सबै प्रदेशमा आईटी पार्क बनाउने प्राथमिकता निर्धारण गरेको बताउनुभयो। विकासोन्मुख र भूपरिवेष्टित राष्ट्र नेपालमा सूचना प्रविधिबाट आर्थिक सम्पन्नता हासिल गर्न सकिने विश्वास वृद्धि हुँदै गएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सम्पन्न देशसँग ज्ञान र सिपको आदान प्रदान गर्न चाहेको उल्लेख गर्नुभयो। सो अवसरमा नेपालका लागि चिनिया राजदूत छन सुङले सूचना प्रविधि र संचारको क्षेत्रमा नेपालको प्राथमिकता जानकारी भएकाले धेरै क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढ़ेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ। मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले संघ प्रदेश र स्थानीय स्तरका अस्पतालमा परिपत्र जारी गर्दै बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गर्न 24 घण्टा स्वास्थ्यकर्मी परिचालन गर्न अनुरोध गर्नुभएको हो। गर्मीयाम बढ़ेसँगै तराई लगायत मध्यपहाड़ी जिल्लामा सर्पदंशबाट हुन सक्ने क्षति, आगलागी, पखाला, उच्च ज्वरो जस्ता रोग एवं विपज्जन्य अवस्थामा तत्कालै बिरामीलाई उपचार सेवा पुर्याउनु पर्ने भएकाले अस्पताललाई आवश्यकता अनुसारको उपचार गर्न तयारी अवस्थामा रहन समेत परिपत्रमा भनिएको छ। नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदको सदस्यमा निर्वाचित भएको छ। नेपाल सन् 2024 देखि 2026 सम्मका लागि सदस्यमा निर्वाचित भएको हो। बिहिबार राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपाल 145 मतसहित एशिया प्रशान्त क्षेत्रका देशहरूको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो। राष्ट्रसंघको बड़ापत्र 1945 अनुसार 6 मुख्य परिषद मध्ये आर्थिक तथा सामाजिक परिषद एक हो। यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उचो बनाएको छ। सड़क विभागले पटक पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सड़क र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ। निर्माण शुरू भए र लामो समय बित्दा समेत अधूरै रहेका सड़क र पुलका ठेक्का तोड्न लागिएको हो। सड़क विभाग पुल महाशाखाका प्रमुख नरेश मान साक्यका अनुसार कुनै ठेक्कामा ढिलाइ भए पनि सकेसम्म उसैबाट काम गराइने र काम हुने अवस्था नभएमा मात्रै ठेक्का तोडिने बताउनुभयो। गोर्खामा बट्टार मकै सिंहमा पुलको ठेक्का तोडिएर नयाँ ठेक्का मार्फत काम गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो। त्रिशुली नदीमा पुल निर्माण नगरेपछि पप्पू कन्स्ट्रक्सनको ठेक्का तोडेर नयाँ ठेक्का मार्फत निर्माण अघि बढ़ाउन लागिएको पनि उहाँले जानकारी दिनुभयो। दाङका सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था भएसँगै बालबालिकाहरूको विद्यालयमा उपस्थित हुने दरमा वृद्धि भएको छ। दिवा खाजा कार्यक्रमबाट विद्यार्थीहरूको पोषणको विद्यमान स्थितिमा सुधार ल्याउने, बीचमै विद्यालय छाड्ने प्रवृत्तिमा कमी ल्याउने, नियमित उपस्थितिमा जोड़ दिने लगायतका उपलब्धि हासिल गर्न सकिने सरकारको लक्ष्य छ। दाङबाट संवाददाता प्रेम बहादुर रामजाको यो रिपोर्ट।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि 2075 लागू गरिएसँगै बाल विकासदेखि कक्षा 6 सम्मका विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम लागू गरिएको छ। जिल्लाका 10 पालिकाको 635 बढी सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा आएको छ। कोराई 4 रहेको आधारभूत विद्यालय सुनपुरमा कक्षा 6 अध्ययनरत शिक्षा थापा र मोनिका विष्टलाई कुन बार के खाने भन्ने सबै कुराको जानकारी छ। सामुदायिक विद्यालयमा पढ्ने कतिपय बाल बालिकाको घरको अवस्था नाजुक छ। दिवा खाजा कार्यक्रम लागू भएपछि धेरै बाल बालिकाहरू विद्यालयमा नियमित रूपमा उपस्थित हुने गरेका छन्। आधारभूत विद्यालय पूर्व कक्षा 2 अध्ययनरत अर्का विद्यार्थी आरती सुनार, घोराई 18 रहेको मावि रजनाका प्रधानाध्यापक उद्धव नेउपानीका अनुसार दिवा खाजा कार्यक्रमले शैक्षिक गुणस्तर कायम गर्न निकै सघाउ पुगेको छ। साना नानी बाबुहरूलाई हात धुन सिकाउने, सरसफाइमा ध्यान दिने जस्ता विषय पनि सिकाउने गरिएको छ। खाजा कार्यक्रमले विद्यालयमा विद्यार्थीको उपस्थिति पनि बढाएको छ। प्रधानाध्यापक नेउपानीले भन्नुभयो,
विद्यार्थीहरूको जुन विद्यालय आउने जुन क्रम हो त्यो बढ्दो पनि छ। पुरै टाइमसम्म पढ्छ, खेल्ने कुद्ने पढ्ने कुरामा यिनीहरूलाई तागत पनि आउँछ र सहज चाहिँ महसुस चाहिँ भएको छ।
सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम थप व्यवस्थित बनाउन भन्दै घोराई उपमहानगरपालिकाले शैक्षिक सत्रको सुरुदेखि नै दिवा खाजा कार्यक्रमको अनुगमन थालेको छ। दिवा खाजा कार्यक्रमको प्रभावकारिता विभिन्न कोणबाट फलदायी मानिएको सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमको भनाई छ।
व्यवस्थापनको कुरा पनि एकदमै महत्वपूर्ण छ। विद्यार्थीहरू खुसी छन्, सिकाइको एउटा चाहिँ एकदमै अभिन्न अङ्ग पनि हो भन्ने कुराहरू पनि त्यसबाट स्पष्ट हुने छ।
प्रेम बहादुर रामजा, रेडियो नेपाल, दाङ।
दाङपछि पर्वत। पर्वतको फलेवास नगरपालिकाका किसानले प्रत्येक वर्ष 2 करोड़ बढ़ीको काँक्रोको बिउ उत्पादन गर्दै आएका थिए, तर यस वर्ष भने असिना पानीका कारण आफूहरूले काँक्रोको बिउमा गरेको लगानीमा घाटा खाएपछि किसान निराश बनेका छन्। पर्वतबाट संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
पर्वत जिल्लाको फालेवास नगरपालिका वडा नम्बर 11 पाङराङका शिव कुमारले गत वर्ष मात्रै काँक्रोको बिउ बेचेर 5 लाख कमाउनु भएको थियो। अहिले शिव जस्ता 120 परिवारको आमदानी सबै गुम्यो। आमदानीको मुख्य स्रोत काँक्रोको बिउ नष्ट भएपछि कुमार निराश हुनुहुन्छ।
1958 सालबाट यो खेती गर्न लागेको, पहिला चम्सुर बनाइन्थ्यो, मुला गरिन्थ्यो, चम्सुर र मुला छोडियो, काँक्रामा बढी फोकस हो। 1.75 करोड़ घाटा भयो, अहिलेको सालमा त जिरे भन्दा नि हुन्छ।
नारायण स्थान बिउ उत्पादन समूह मार्फत स्थानीय किसानले हिउँदको बेला काँक्रोको खेती गर्दै आएका छन्। अन्य बाली भन्दा काँक्रोको बिउमा फाइदा देखेका किसान अहिले यही खेतीबाट निराश हुनु परेको समूहका अध्यक्ष माया पाठकले जानकारी दिनुभयो।
150 घर धुरीले काँक्रा लगाउँछन्। अहिले त सबै ती परिवारहरू सबैलाई नै घाटा भयो, पुरै 70 भयो छैन, बिउ ज्याला मजदुरी टोटल्ली घाटा।
यहाँका कृषकले 2 वर्ष अघि 60 टन बिउ उत्पादन गरेका थिए, जसबाट 2.10 करोड़ आमदानी भएको थियो भने अघिल्लो वर्ष 1.23 करोड़ रुपियाँ गाउँमा भित्रिएको थियो। यो वर्ष रित्तो हात भएपछि किसानले राहतको माग गरेका छन्। स्थानीय जमुना कुँवर,
अहिले 3 वर्ष भयो काँक्रा त्यति भएको छैन, अहिले पनि एकदम राम्रो थियो पहिला, अहिले असिनाएर सबै छ। 2 क्विन्टल हुन्छ कि अनुमान, त्यही पनि गाह्रो। पहिला एउटा किसानले 4-5 लाखसम्म कमाउँथ्यो भने अहिले त 10-20 हजार पनि गाह्रो छ कमाउनु।
ठुलो आमदानी हुने भए पनि स्थानीयले काँक्रो खेतीमा क्षेत्रमा बीमा भने गरेका छैनन्। कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले कृषकहरूलाई क्षतिपूर्तिका लागि पहल भइरहेको बताउनुभयो।
काँक्रा लगाउनु भन्दा पहिले नै बिमा चाहिँ अनिवार्य गराउनु भनेर अब रिक्वेस्ट चाहिँ धेरै नै गरेका हौ। कृषि ज्ञान केन्द्रले त्यहाँको उत्पादक कृषक र बिमा कम्पनीलाई पनि जोडिदिएका हौ। पछि उहाँहरूको के भयो, अब बिमा भएन, हामीले असिनाबाटै क्षति भएको तरकारीहरूको चाहिँ सिफारिस गरेर प्राविधिक प्रतिवेदन सहित माथि पठाएको, अलिअलि भुक्तानी गरिदिनु भएको छ कृषि विकास निर्देशालयबाट, र उहाँहरूको लागि पनि हामीले माथि नै पठाउने हो।
नेपालमा 7 टन भक्तपुर लोकल जातको काँक्रोको बिउको माग छ। मुलुकभरको माग मध्ये पर्वतको फलेबासमै 5 टन उत्पादन हुने गर्थ्यो। असिनाका कारण बिउ नष्ट भएपछि यसको असर देशभर पर्ने देखिन्छ। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचक्राई गरेको अभियोग लागेको छ। न्यायिक अनुसन्धानमा पूर्व राष्ट्रपति ट्रम्पलाई उपयुक्त ढंगले गोप्य कागज पत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो। राज्यका गोप्य कागजातलाई लिएर अपराधको आरोप खेप्ने उहाँ पहिलो अमेरिकी पूर्व राष्ट्रपति बन्नुभएको छ। आगामी मंगलबार उहाँलाई मियामीको संघीय अदालतमा उपस्थित हुन आदेश दिएको छ। आफ्नो 77औं जन्मदिनको अघिल्लो दिन उहाँ अदालतमा हाजिर हुनुपर्नेछ। दक्षिण युक्रेनमा हिजो एउटा प्रमुख बाँध भत्किएपछि आएको बाढ़ीबाट 8 जनाको मृत्यु भएको छ। बाँध भत्किएका कारण एक हप्ताभन्दा बढ़ी समयसम्म पानीको बाब बढ़न सक्ने रूसी अधिकारीहरूले बताएका छन्। मस्कोद्वारा स्थापित खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्दोले बाढ़ीका कारण 17 बस्तीका 22,000 भन्दा बढ़ी घर डुबानमा परेको बताउनुभयो। रूस र युक्रेनले निप्रो नदीमा रूसको नियन्त्रणमा रहेको बाँध भत्काउनुमा एकअर्कालाई दोषारोपण गर्दै आएका छन्। अब आर्थिक समाचार।
चालू आर्थिक वर्ष 2079-80 वैशाख मसान्तसम्ममा मूल्य वृद्धिले सीमा नाघेको छ। सरकारले चालू आर्थिक वर्षका लागि मूल्य वृद्धि 7% सीमाभित्र कायम गर्ने लक्ष्य राखेकोमा 10 महिनाको अवधिमा 7.41% मूल्य वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति 7.41% रहेको छ। यस अवधिमा शोधनान्तर स्थिति 2,14,67 करोडले बचतमा रहेको छ। त्यस्तै कुल विदेशी विनिमय सञ्चित 14,70,23 करोड बराबर रहेको छ। 10 महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा 15.9% घटेर 12,04,42 करोड कायम भएको छ। समीक्षा अवधिमा निर्यात आयात अनुपात 9.8% पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात 10.8% रहेको थियो। बीमा सम्मेलन एसियन इन्सुरेन्स मिट 2023 काठमाडौँमा शुरू भएको छ। अर्थमन्त्री डाक्टर प्रकाश महतले शुक्रबार सम्मेलनको शुभारम्भ गर्दै बीमा क्षेत्रको पहुँच विस्तार र सहज सेवा प्रवाहका लागि सबै सरोकार भएका पक्ष जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो। अर्थमन्त्री महतले दिगो विकास लक्ष्य प्राप्त गर्न बीमाको पहुँच बढ़ाउन आवश्यक रहेको उल्लेख गर्दै बीमा क्षेत्रको नियमनका लागि समन्वय र सहकार्य गर्नुपर्नेमा जोड़ दिनुभयो। सम्मेलनबाट बीमा क्षेत्रका अन्तर्राष्ट्रिय अभ्यास बारे जानकारी लिने र विभिन्न देशका नियामक तथा बीमा कम्पनी बीच सम्बन्ध स्थापनाका लागि सहयोग हुने नेपाल बीमा प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवालले बताउनुभयो। 3 दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका बीमा क्षेत्रका नियामक एवं सरकारी अधिकारी, बीमा कम्पनीका संचालक तथा व्यवस्थापक, बीमा विज्ञ, मध्यस्थकर्ता कम्पनीका प्रतिनिधि, बीमा क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ। सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्रिने सामानमा नेपाल सरकारले भन्सार लगाउने व्यवस्थालाई कडाईका साथ लागू गर्ने भएको छ। परिष्कृत भन्सारको यात्रु सम्बन्धी सुविधाको नियमनसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा 100 रुपियाँ भन्दा बढ़ी मूल्यको वस्तुमा भन्सार लाग्ने व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्न लागि भन्सार विभागले जनाएको छ। यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार लिने व्यवस्था भए पनि त्यसलाई कडाईका साथ कार्यान्वयन भने यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने र राजस्व संकलनमा पनि सहयोग पुग्ने भन्सार विभागका प्रवक्ता पुण्य विक्रम खड्गाले जानकारी दिनुभयो।
भुवन आचार्य। अब मौसम। आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 81%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31 देखि 33 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। कृषि अनुदान सिधै कृषकसम्म पुर्याउने नीति लिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रूपमा प्रस्ताव गरिएको। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतद्वारा राष्ट्रिय सभा बैठकमा जानकारी। गर्मी बढ़ेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन सबै अस्पतालहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। चालू आर्थिक वर्षको 10 महिनामा विप्रेषण आप्रवाह 23.4% वृद्धि। मूल्य वृद्धिले सीमा नाग्यो। र अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचक्राई गरेको अभियोग। आगामी मंगलबार अदालतमा उपस्थित हुन आदेश। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।